अपने हक जानने ले या सलाह लेने ले आज ही SNS लॉयर्स नु कॉल करो
416-655-2000।
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल की जी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747471।
कनेडियन स्पोर्ट्स एंड रिक्रिएशन मार्केटिंग की जानिब से पेश खिदमत है फंटास्टिक फैमिली फन फेस्टिवल, एक बार फिर आ रहा है आपके शहर ब्रैम्पटन में और साथ ला रहा है तरह तरह के चटखारेदार खाने, बच्चों के खेल, झूले, मुकाबले, लाइव शोज, ओपन एयर बाजार, शायकीने क्रिकेट के लिए अजीमुशान क्रिकेट टूर्नामेंट और बहुत कुछ। जबरदस्त तफरी और दाखिला बिल्कुल मुफ्त ऑन August 26, 27 and 28 एट CAA सेंटर रैम्पटन। मजीद मालूमात और फ्री रजिस्ट्रेशन के लिए विजिट करें fantasticfest.com।
यूके, स्विट्जरलैंड अते इटली तो बाद खालिस्तान रेफरेंडम दियां वोटां दा अगला पड़ा कैनेडा। कैनेडा विच खालिस्तान रेफरेंडम दियां वोटां दा पहला सेंटर 18 सितंबर दिन एतवार नूं टोरंटो विच लगेगा। वोटिंग सेंटर दी लोकेशन जानने लई जां होर जानकारी लैण लई संपर्क करो 437-423-2669 जां 437-423-2666।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगे आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659। लाइसेंस नंबर 10530।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कारपुरो दी वाहिद ते मिसाली सुपर मार्केट बटाला सुपर मार्केट, 200 मार्कम रोड, स्कारबोरो, मार्कम रोड ते एगलिंटन दा संगम, फोन 416-264-3111।
जी समय नाजरी, वेलकम बैक अगेन एंड सब आपको लिए चलता हूं मैं अब मॉर्गेज की दुनिया में। और मॉर्गेज की दुनिया में आज मंडे का दिन है तो जैस्मिन परमार हमारे साथ होती हैं। जैस्मिन का फोन नंबर है 6479235659। जैस्मिन का फोन नंबर है और माशाल्लाह से बड़ी रौनक लगी हुई है जहां पर भी हैं वो। जैस्मिन जी, वेलकम टू रेडियो साजो आवाज, हाउ आर यू?
आई एम गुड माजी जी, हाउ आर यू?
गुड, आई सेड वेयर एवर यू आर, बड़ी रौनक लगी हुई
है। रौनक लगी हुई है, आपको आवाज आ रही होगी किसी से।
बताइए मॉर्गेज की दुनिया में क्या हो रहा है?
हाँ जी जरूर माजी जी, सो बेसिकली I would like to talk to all my listeners. As we all know what's happening in the mortgage industries and the rates are going up. So definitely when the rates goes up, our qualification gets tighter. So especially I want to share a program that we have for our self-employed clients. If you're self-employed and you know that you have, you make good income, because what happens is when you make your good gross income and after expenses, jo hamara kai bari net hota hai, wo kam ho jata hai. And then a lot of time what happens ki hamare jo self-employed clients hai, wo puchte ki, because even though we make a lot of income, but after expensing out our net income gets lower, how do we qualify for that? So I would like to focus on that program and advise all our self-employed clients that when that's the case, we have a really, really great program jiske under hame kafi sari exceptions mil jati hain banks ke sath. Agar aap self-employed hain and you have an incorporation and aapka jo business hai 2 saal se overrunning hai, aapki gross income high hai, so it doesn't mean you only have to go to a B lender. There's a very, very good opportunity and there's a very good program with certain A lenders that you can qualify under a बिजनेस पर सॉफ्ट होगा. सो अगर आप सॉफ्ट एम्प्लॉयड हैं, आपका क्रेडिट अच्छा है एंड यू लुकिंग टू बाय अ प्रॉपर्टी एंड यू वांट टू नो मोर अबाउट द प्रोग्राम, हाउ यू वुड क्वालिफाई इन यू नो बीइंग अ सेल्फ एम्प्लॉयड, यू नो विद व्हाटएवर इनकम दैट यू हैव एंड इफ दैट वर्क्स. अगर हम आपकी फाइनेंशियल इनकम, आपकी जो पर्सनल इनकम है, इफ दैट वर्क्स एंड वी कैन हेल्प यू क्वालिफाई विद द ईएलएनजी, देन डेफिनेटली यू नो वी विल बी मोर देन हैप्पी. एज वी ऑल नो द रेट्स आर गोइंग अप, सो हमें कहीं भी रेट्स में जो भी ब्रेक मिल जाती है, हमारी मॉर्गेज पेमेंट है वो जो उसमें प्रिंसिपल है, ऑफ कोर्स वी सेंड आवर पेमेंट पोर्शन हायर टू द प्रिंसिपल व्हेनेवर वी हैव अ लिटिल बेटर रेट. सो एनीबडी हु इज सेल्फ एम्प्लॉयड लुकिंग टू गेट अ मॉर्गेज, गेट इन टच विद अस. अगर आप रीफाइनेंस भी करवाना चाहते हैं अपना हाउस, और आप कभी हमारे साथ कॉन्टेक्ट कर सकते हैं. दिस प्रोग्राम इज नॉट जस्ट फॉर द परचेज ओनली, ऑफकोर्स दिस प्रोग्राम इज फॉर द रीफाइनेंस एज वेल. सो अगर आपको किसी भी तरह की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए हेल्प चाहिए, कोई भी क्वेश्चन है आपके, प्लीज फील फ्री टू गिव अस अ कॉल एट 647-923-5659. हमारा ऑफिस बैंकिंग में है ऑन द मेजर इंटरसेक्शन ऑफ एयरपोर्ट रोड एंड क्वीन स्ट्रीट. डू गिव अस अ कॉल फॉर ऑल योर मॉर्गेज नीड्स फॉर रेजिडेंशियल एंड कमर्शियल एट 647-923-5659.
नंबर इज 647-923-5659. जैस्मीन परमार का फोन नंबर है. एनी क्वेश्चंस रिगार्डिंग मॉर्गेजेस, वेदर इट्स कमर्शियल और रेजिडेंशियल, प्लीज गिव अर कॉल. थैंक यू सो मच
माजी जी, थैंक सो मच.
थैंक यू. जैस्मीन परमार से मैंने आपकी बातचीत करवाई. और साहब नंबर वंस अगेन इज 647-923-5659 इनका फोन नंबर है. और साहब मैं आपको बता चलूं कि ओंटेरियो की लेजिस्लेचर आज दोबारा से आफ्टर 5 वीक्स ऑफ हॉलीडेज दे आर कमिंग बैक अगेन. मगर ये कि इस दफा थोड़ी सी डिफरेंट होगी है. डिफरेंट क्यों होगी आप पूछेंगे, तो भाई बहुत सारे नए फेसेस आ रहे हैं, स्पेशली लिबरल लीडर स्टेफन ड्यूका एंड एनडीपी लीडर एंड्रिया हॉवर्थ, उनको आप पानी दे सकेंगे. दोनों लीडर ऑफ अपनी अपनी पार्टी के लीडर्स थे, उन्होंने दोनों ने स्टेप डाउन किया है. इंटरिम लीडर्स हैं लिबरल के जॉन फ्रेजर, ही इज द एमपीपी फ्रॉम ऑटावा साउथ, और पीटर टोबस जो है वो एनडीपी के एमपीपी हैं टोरंटो डैनफोर्ड से. तो ये लोग अपनी अपनी पार्टी को लीड करेंगे. एंड जहां तक दूसरे लोगों का, बहुत सारी चीजें इन्होंने करनी है. अपने जो बजट है, बजट देंगे और थ्रोन स्पीच होगी, सब कुछ होगा. तो आप ये देख लें कि यस, इज गोना बी डिफरेंट. मगर अब कंजर्वेटिव पार्टी की तो मेजॉरिटी है साहब. एनीथिंग दे वांट दे कैन डू इट, एंड विच इन अ वे विच इज वेरी गुड के जो प्रामिसेस पार्टी करती है एंड दे गेट अ मेजॉरिटी, देन देयर इज नो चॉइस बट दे हैव टू डू इट बिकॉज यू हैव द मेजॉरिटी. एंड मेजॉरिटी में क्या होता है कि फिर आपके अगेंस्ट तो कोई बात करता नहीं है, आप ही ने जो करना है कर लें. साहब अगर आपने 649 लिया है तो हो आराम से जाके अपना देखें, आराम से जाके अपना टिकट देखें. और वो टिकट जो है कुड वर्थ $6 million. यस, यू हर्ड इट राइट, $6 million का एक जैकपॉट है. मैं आपसे क्यों कह रहा हूं कि ओंटेरियो में जो है वो एक विनर है, वन विनर ओनली वन टिकट एंड दैट इज इन ओंटेरियो, $6 million रिचर. देख ले साहब, क्योंकि हो सकता है आप उसके विनर हों. ये तो मैंने गुड न्यूज सुनाई आपको, एक बैड न्यूज भी सुनाता चलो साथ साथ. वो ये कि चार जो इंडस्ट्रियल वर्कर्स हैं दे आर हर्ट इन ए ट्रेंच कोलैप्स जो है ये कंस्ट्रक्शन साइट पे इन एजैक्स रोजलैंड एंड वेस्टनी के इलाके में ये लोग काम कर रहे थे. एंड पूरी की पूरी ट्रेंच जो है वो जमीन में धंस गई. तो उससे चार लोग जख्मी हुए हैं. एक को तो ऑरेंज एयर एम्बुलेंस जो है उसके जरिए हॉस्पिटल पहुंचाया गया, दूसरे को लोकल हॉस्पिटल लेके जाया गया. दो जो वो हैं वर्कर्स, दे आर स्टिल ट्रैप्ड इन इन द ट्रेंच. तो अब रॉजलैंड बिटवीन रेवेन्सक्राफ्ट एंड वेस्टनी रोड इज क्लोज्ड. Ministry of Labor is there and they are of course investigating on the scene. देख लीजिए साहब, अल्लाह सुब्हानहू ताला हमारी दुआ है कि जो दो फंसे हुए लोग हैं उनको खैर खैरियत से सही सलामती से ऊपर ले आए, एंड बाकी के जो लोग जख्मी हुए हैं इसमें इन तमाम को खैर खैरियत से अपने अपने घरों को जाने की तौफीक अता फरमाए. चलिए साहब, हाँ, जो मैंने एक कलाम आपको सुनवा रहा था और ऑल ऑफ अ सडन हमारे साथ जनाब गौरी साहब आ गए थे, उन्हीं का टाइम था. तो गौरी साहब को तो मैं इतना लंबा वेट नहीं करवा सकता था, तो मैंने कलाम को रोका था. मैंने आपसे वादा किया था कि इस कलाम को आज ही मैं दोबारा सुनवाऊंगा आपको. अलम बरदार कलाम का नाम है, नदीम सरवर की आवाज़ है, समा फरमाइए.
अलम सामने हुसैनी फौज का सरदार आता है, अलम सामने, ये लगता है कि जैसे हैदर खलार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार
फलकता लरकता है, जमीन का दिल धड़कता है, फजा में शोर बरपा है, अदू का दम निकलता है, जरिए कौन आता है, अलम किसका उभरता है, यजीदी फौज में हलचल दिलों पे खौफ छाया है,
यजीदी फौज में हलचल दिलों पे खौफ छाया है, ये लगता है कि जैसे हैदर कर्रार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, ये लगता है, ये लगता है, ये लगता है कि जैसे हैदर कर्रार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार
जैसी कर्रार की है वही अब्बास की है, खुदा के शेर जैसी है, अली के शेर की ताकत, वही चेहरा वही सीर वही जज्बा वही जुर्म, अभी आया नहीं लेकिन अदू पे छा गई दहशत,
अभी आया नहीं लेकिन अदू पे छा गई दहशत, मिसाल फता शब्बीर का सालार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम थामे हुसैनी फौज का सालार आता है, अलम बरसार आता है, अलम थामे हुसैनी फौज का सालार आता है, अलम बरसार.
अभी ये के गूंजा है दरी नारा, मिसाले लापता गाजी अचानक सामने आया, मुझे अब्बास कहते हैं जरी ललकार कर बोला, अलमदारे हुसैनी हूँ गुलाम सैयद वाला,
अलमदारे हुसैनी हूँ गुलाम सैयद वाला, सदा देता हुआ ये काजी जर्रा रहता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, ये लगता है, ये लगता है, ये लगता है कि जैसे हैदर कर्रार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है, अलम बरसार आता है,
यहाँ तनहा दिले हैं
وہاں لاکھوں جفا پہ یہاں بس ہاتھ میں نیزہ وہاں تیغ و سنا خنجر یہاں سوکھا ہے مشکی زب وہاں سیلاب ہے لشکر یہاں شوق شہادت ہے وہاں شوقی نمالوں سے جہاں شوق شہادت ہے وہاں شوقین مالوں سے مقابل مرحبوں کے صاحب کردار آتا ہے علم بردار آتا ہے علم بردار آتا ہے علم تھامے حسینی فوج کا سردار آتا ہے علم بردار آتا ہے علم تھامے حسینی فوج کا سردار
جی صاحب آپ اس کو سماعت فرما رہے تھے میں وہ آپ کے ساتھ شیئر کرنا تھی شہادت امام حسین رضی اللہ وہ یہ جو ہے یہ تقریر لاہور میں شیعہ سنی حضرات کی ایک مشترکہ کانفرنس کی نشست میں کی گئی تھی اور یہ ماہنامہ ترجمہ القرآن لاہور کی اشاعت ماہ 19 جولائی 1960 میں اس کو شائع بھی کیا گیا تھا تحریر جناب سید مولانا مودودی صاحب کی تحریر ہے جو میں آپ کے ساتھ شیئر کرنے جا رہی ہوں مقصد شہادت کیا تھا آج بھی اگر سسٹم آپ دیکھیں تو سسٹم از ویری کرپٹ چند چیزوں کی طرف میں نشان دے گوں کہتے ہیں کہ ہر سال محرم کے مہینے میں کروڑوں مسلمان شیعہ بھی اور سنی بھی امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت پر اپنے رنج اور غم کا اظہار کرتے ہیں لیکن افسوس کے ان غم گساروں میں سے بہت ہی کم لوگ اس مقصد کی طرف توجہ دیتے ہیں جس کے لیے امام نے نہ صرف اپنی بلکہ اپنے کنبے کے بچوں تک کو کٹوا دیا یہ شہادت کسی مقصد عظیم کے لیے نہ تھی تو محض ذاتی محبت اور تعلق کی بنا پر صدیوں اس کا غم جاری رہے یہ تو ممکن ہی نہیں تھا اس کا مقصد بڑا عظیم تھا اب وہ مقصد کیا تھا کیا امام تخت و تاج کے اپنے کسی ذاتی استحقاق کا دعویٰ رکھتے تھے اور اس کے لیے انہوں نے سر دھڑ کی بازی لگائی تھی کوئی شخص بھی جو امام حسین کے گھرانے کی بلند اخلاقی سیرت کو جانتا ہو وہ یہ گمان نہیں کر سکتا کہ یہ لوگ اپنی ذات کے لیے اقتدار حاصل کرنے کی خاطر مسلمانوں میں خون ریزی کر سکتے ہیں لا محالہ یہ ماننا پڑے گا کہ امام عالی مقام کی نگاہیں اس وقت معاشرے اور اسلامی ریاست کی روح اور اس کے مزاج اور اس کے نظام میں کسی بڑے تغیر کے آثار دیکھ رہی تھی دیر وار سم پرابلمز اب وہ پرابلمز کیا تھی ان پرابلمز کو روکنا کی جد و جہد کرنا ان کے نزدیک ضروری تھا حتیٰ کہ اس راہ میں لڑنے کی نوبت بھی آ جائے اب وہ تغیر کیا تھا ظاہر ہے لوگوں نے اپنا دین نہیں بدل دیا تھا آپ صلی اللہ علیہ وآلہ وسلم سے 40 سال بعد کا یہ واقعہ ہے حکمرانوں سمیت سب لوگ خدا رسول قرآن بالکل اسی طرح مان رہے تھے جیسا کہ وہ آپ صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں مانتے تھے مملکت کا قانون بھی نہیں بدلا تھا عدالتوں میں قرآن پاک اور سنت ہی کے مطابق تمام معاملات اور فیصلے بنو امیہ کی حکومت میں ہو رہے تھے جس طرح ان کے برسر اقتدار آنے سے پہلے ہوا کرتے تھے بلکہ قانون میں تغیر تو 19ویں صدی عیسوی سے پہلے کی دنیا کی مسلم حکومتوں میں سے کسی کے دور میں بھی تبدیلی نہیں ہوئی تھی بعض لوگ یزید کے شخصی کردار کو بہت نمایاں کر کے پیش کرتے ہیں جس سے غلط فہمی پیدا ہو گئی کہ وہ تغیر جسے روکنے کے لیے امام حسین کھڑے ہوئے تھے بس یہ تھا کہ ایک آدمی برسر اقتدار آ گیا تھا بنو امیہ جو تھے وہ برسر اقتدار آ گئے تھے آج کا پروگرام جو میرا 4 سے 5 کا پروگرام 5 سے 6 کا پروگرام ہے بہت ہی خوبصورت پروگرام ہے جناب آفتاب رضوی صاحب کے ساتھ انہوں نے بھی انہی چیزوں کے اوپر ہائی لائٹ کیا ہے ضرور سنیے گا جناب مولانا مودودی فرماتے ہیں کہ اگر نظام صحیح بنیادوں پر قائم ہو تو محض ایک برے آدمی کا برسر اقتدار آ جانا کوئی بہت بری بات نہیں ہے امام حسین جیسا دانا زیرک اور علم و شریعت میں گہری نظر رکھنے والا شخص ایک برے شخص کے اقتدار میں آنے سے کبھی بھی بے صبر نہ ہوتا یہ شخصی معاملہ بھی اصل تغیر نہیں ہے جس نے امام کو بے چین کیا. تاریخ کے غیر مطالعہ سے جو چیز واضح طور پر ہمارے سامنے آتی ہے وہ یہ ہے کہ یزید کی ولی عہدی اور پھر اس کی تخت نشینی سے دراصل جس خرابی کی ابتدا ہو رہی تھی وہ اسلامی ریاست کے دستور, اس کے مزاج اور اس کے مقصد کی تبدیلی تھی. بالکل ایسے ہی ہے کہ ایک صاحب نظر اپنی گاڑی چلا رہا ہے اور آل آف سڈن اس کی گاڑی کی ڈائریکشن چینج ہو گئی ہے, تو جس کو سمت کا تعین ہے یہ پتہ ہے وہ فوراً جان جائے گا کہ گاڑی کا راستہ بدل گیا. اب نقطہ انحراف کیا تھا؟ وہ کہتے ہیں کہ دوسرے نظام ریاست کے داغ بیل ہونے لگی تھی, یعنی بنو امیہ اور بنو عباس اور بعد کی بادشاہتیں ظاہر ہوئیں. گاڑی پہلے کس لائن پر چل رہی تھی اور نقطہ انحراف کہاں آ گیا؟ پہلی بات تو یہ تھی کہ انسانی بادشاہت کا آغاز ہوا. انسانی بادشاہت کیا ہے کہ باپ کے پاس پوزیشن ہے, باپ سے بچے میں, بچے سے اس کے بچے میں, اس سے بچے میں اس میں, اس کے یعنی اہل لوگوں کو چیز منتقل نہ کی جائے. اسلامی ریاست کی اولین خصوصیت یہ تھی کہ اس میں صرف زبان ہی سے یہ نہیں کہا جا سکتا بلکہ سچے دل سے ماننا پڑتا ہے کہ باشندے خدا کی رعیت ہیں اور حکومت اس رعیت کے معاملے میں خدا کے سامنے حکومت جواب دے ہے. حکومت اس رعیت کی مالک نہیں ہے اور رعیت اس کی غلام نہیں, یعنی عام لوگ جو ہیں وہ بادشاہ وقت کے غلام نہیں ہوا کرتے ہوتے. لیکن یزید کی ولی عہدی سے جس انسانی بادشاہی کا مسلمانوں میں آغاز ہوا اس میں خدا کا بادشاہی تصور صرف زبانی الفاظ تک محدود ہو کے رہ گیا تھا. یعنی ملک بادشاہ اور شاہی خاندان کا ہے اور وہ رعیت کی, عوام کی جان, مال, آبرو, بادشاہ ہر چیز کا مالک ہے. خدا کا قانون ان بادشاہتوں میں نافذ ہوا بھی تو عوام پر ہوا, بادشاہ اور ان کے جو قریبی رشتہ دار تھے ان کے اوپر اس قانون کا اطلاق نہیں ہوتا تھا. آج آپ مسلم ممالک میں آ جائیں آپ کو یہ بالکل تمام کے تمام کینسر کی علامات آج بھی آپ کو ملیں گی. اور ہم کہتے ہیں اسلامی جمہوریہ پاکستان, آپ کو وہاں پہ بھی کیا مقصد ہے کہ خدا کا قانون بادشاہوں پہ نافذ ہوا ہو بھی تو صرف عوام کے اوپر نافذ ہے. جو آپ کے اعلی افسران ہیں, جو پوزیشن ہولڈرز ہیں, جو پیسے والے ہیں, وہ اس قانون سے بالا تر ہیں. جس کو چاہیں قتل کروا سکتے ہیں, جس کو چاہیں اس کے ساتھ کوئی بھی سلوک کر سکتے ہیں. اگلی بات ہے امر بالمعروف. یہ سات چیزیں ہیں جن کی وجہ سے امام حسین کو آگے کی طرف وہ بڑھے تھے. امر بالمعروف اور نہی عن المنکر کا تعطل, یعنی لوگ جو اپنے پہ دوسرے کو نصیحت کرتے تھے ان نصیحتوں کا اطلاق اپنی ذات کے اوپر نہیں کرتے تھے. اسلامی ریاست کا مقصد خدا کی زمین میں ان نیکیوں کو قائم کرنا اور فروغ دینا جو خدا کو محبوب ہوں, ان برائیوں کو دبانا اور مٹانا جو خدا کو ناپسند ہیں. مگر انسانی بادشاہت کا راستہ اختیار کرنے کے بعد حکومت کا مقصد فتح ممالک, تسخیر, تحصیل, اس کے علاوہ عیش و عشرت, عیش دنیا کے سوا اور کچھ بھی نہ رہا تھا. بھلائیوں کے فروغ اور برائیوں کی روک تھام اور اشاعت دین اور علوم اسلامی کی تحقیق و تدوین کے لیے جن اللہ کے بندوں نے کام کیا انہیں حکومتوں سے مدد ملنی تو درکنار, وہ حکمرانوں کے غضب میں ہی گرفتار رہے. ابھی آپ پیچھے ہی دیکھ لیجئے گا ڈاکٹر قدیر خان کے ساتھ کیا ہوا. اس کے علاوہ بھی جتنے لوگ آپ کے پڑھے لکھے ہیں ان کو تو دے وانٹ ٹو پٹ ورڈز ان یور ماؤتھ, دے وانٹ یو ٹو سے وٹ دے وانٹ یو ٹو سے. اسلامی ریاست کی روح تقوی اور خدا ترسی اور پرہیزگاری کی روح. سب سے بڑا مظہر خود ریاست کا سربراہ ہوتا ہے. حکومت کے اعمال, قاضی, سپاہ سالار سب اس روح سے سرشار ہوتے ہیں, پھر اسی روح سے پورے معاشرے کو سرشار کرتے ہیں. لیکن بادشاہ کی راہ پر پڑتے ہی مسلمانوں کی حکومتوں, ان کے حکمرانوں نے کیسر و کسرا کے رنگ ڈھنگ اور ٹھاٹ باٹ اختیار کر لیے. عدل کی جگہ ظلم کا غلبہ ہوتا چلا گیا, پرہیزگاری کی جگہ فسق اور عیش و عشرت کا دورہ ہوا، حرام اور حلال کی تمیز جاتی رہی، سیاست کا رشتہ اخلاق سے ٹوٹتا چلا گیا، خدا سے خود ڈرنے کی بجائے حاکم لوگ بندگان خدا کو اپنے آپ سے ڈرانے لگے، اور لوگوں کے ایمان اور ضمیر بیدار کرنے کی بجائے اپنی بخشیشوں، یعنی آپ کتے کی طرح روٹی کے اوپر ان کو عادی کرنا چاہتے تھے۔ اب اسلامی دستور، یہ وہ انحراف کی وجوہات تھیں جس سے امام حسین نے انحراف کیا۔ اسلامی دستور کے بنیادی اصول کیا ہیں، یعنی کسی ملک میں اسلام کے قانون کے بنیادی اصول کیا ہیں؟ یہ جو میں نے ابھی آپ کے ساتھ شیئر کی، یہ تو وہ تغیرات تھے کہ ایک اسلامی معاشرے میں کیا ہونا چاہیے، جبکہ ایک بادشاہی معاشرے میں جس میں خدا کی بادشاہت کی بجائے انسانیت کی بادشاہت تھی، وہاں پہ تغیر آیا تھا۔ ایسا ہی تغیر اسلامی دستور کے بنیادی اصولوں میں بھی رونما ہوا۔ پہلی بات، آزادانہ انتخاب۔ میں جب اس پوری تحریر کو پڑھ رہی تھی تو میں آج کے دور کے اوپر لگا رہی تھی، تو میں نے کہا مودودی سے 1960 میں یہ چھپی تھی، 1960 میں، اینڈ آئی سیڈ آئی تھاٹ اٹ گوز ایگزیکٹلی واٹ اٹ از ٹوڈے۔ دستور اسلامی کا سنگ بنیاد یہ تھا کہ حکومت لوگوں کی آزادانہ رضامندی سے قائم ہو، لوگ اپنے مشورے سے بہتر آدمی کو چن کر اقتدار اس کے سپرد کریں، بیعت حاصل کرنے میں آدمی کسی کوشش یا سازش کا دخل نہ ہو، لوگ بیعت حاصل کرنے یا نہ کرنے کے معاملے میں پوری طرح سے آزاد ہوں، جب تک کسی شخص کو بیعت حاصل نہ ہو وہ برسر اقتدار نہ آئے، اور جب لوگوں کا اعتماد اس پر سے اٹھ جائے اور وہ اقتدار سے چمٹا نہ رہے۔ خلفائے راشدین میں ہر کسی نے اسی قاعدے پر عمل کیا۔ امیر معاویہ کے معاملے میں پوزیشن مشتبہ ہو گئی تھی، اس سے پہلے جو خلفائے راشدین تھے انہوں نے اگزیکٹلی اس کو فالو کیا تھا، مگر امیر معاویہ کے معاملے میں آ کے معاملہ، حالانکہ آپ کو تھا ان کو جنت کی بشارت تھی، کیا کس میں نام تھا امیر معاویہ کا، یعنی واز اے پائس آپ صلی اللہ علیہ وسلم کے ساتھ فسٹ، مگر جہاں انہوں نے اقتدار اپنے بیٹے کو منتقل کیا معاملہ وہاں سے شروع ہوتا ہے۔ صحابی ہونے کے باوجود ان کا شمار خلفائے راشدین میں تو نہیں کیا گیا، آخرکار یزید کی ولی عہدی اور انقلابی کاروائی ثابت ہوئی جس نے اس قاعدے کو الٹ کر رکھ دیا۔ قاعدہ کیا تھا، یعنی بیعت حاصل کرنے میں آدمی کی کوشش نہ شامل ہو، اگر وہ برسر اقتدار آئے تو لوگوں کا اس پر اعتماد ہونا چاہیے، اور اگر لوگ اس کو ناپسند کریں تو وہ اقتدار سے چمٹا نہ رہے۔ مگر اب کی بار بالکل الٹ ہو گیا، اس سے خاندان کی مورثی بادشاہتوں کا وہ سلسلہ شروع ہوا جو ناقابل ختم ہے۔ مسلمانوں سے کھلے طور پر اوپن مشورے بھی نہ کیے گئے، اندر اندر چھپ کے کمروں میں فیصلے ہوئے، جس کے ہاتھ میں اقتدار تھا اس نے بیعت نہ کرتے، لیکن اگر وہ بیعت نہ بھی کرتے تو جس کے ہاتھ میں اقتدار آ گیا وہ اقتدار سے چمٹا رہا، ہٹنے کا نام نہ لیا۔ اس جبری بیعت کو کالعدم قرار دینے کا قصور جب منصور عباسی کے زمانے میں امام مالک سے سرزد ہوا تو ان کی پیٹھ پر کوڑے مارے گئے، ان کے ہاتھ شانوں سے اوپر کھڑے کر دیے گئے، کوئی انہوں نے الگ بات نہیں کی تھی، یعنی جو اسلام نے چاہا تھا اسی کا ذکر کیا تھا۔ شرعی نظام دوسری امپورٹنٹ کڑی ہے۔ اہم ترین قاعدہ اس دستور کا، یعنی اسلام کے دستور کا، یہ تھا کہ حکومت مشورے سے کی جائے، اور مشورہ ان لوگوں سے کیا جائے جو علم، تقویٰ اور اصابت رائے پر عام لوگوں کو اپنے اعتماد میں لیتے ہیں۔ خلفائے راشدین کے عہد میں جو لوگ شورا کے رکن بنائے گئے، اگرچہ ان کو انتخاب عام کے ذریعے منتخب نہیں کیا گیا تھا، لیکن جدید زمانے کے تصور کے لحاظ سے وہ نامزد کردہ لوگ ہی تھے، لیکن خلفاء نے یہ دیکھ کر ان کو مشیر نہیں بنایا تھا کہ ہاں یہ میری ہاں میں ہاں ملاتے ہیں، اس کو ان کو میں مشیر بنا لوں۔ ان کو مشیر بنایا جاتا ان کے علم کی بنیاد پر، ان کے تقویٰ کی گراؤنڈ کے اوپر۔ بہرحال کہتے ہیں کہ شاہی دور کا آغاز ہوتے ہی شورا کا یہ طریقہ کار، یعنی وہ جو ایک کرائیٹیریا آف سلیکشن تھا وہ مکمل طور پہ بدل گیا۔ اب بادشاہ بڑے ڈٹھائی سے حکومت کرنے لگے. شہزادے اور خوش آمدی اہل دربار, صوبوں کے گورنر, فوجوں کے سپہ سالار ان کی کاؤنسلز کے ممبر بننا شروع ہو گئے. اب وہ لوگ ان کے مشیر تھے جن کے معاملے اگر قوم کی رائے لی جاتی اور اعتماد کے ایک ووٹ کے مقابلے میں لعنت کے ہزار ووٹ آتے, اور اس کے برعکس وہ حق شناس اور حق گو اہل علم, علم و تقوی جن پر قوم کو اعتماد تھا, وہ بادشاہوں کی نگاہ میں کسی اعتماد کے مستحق نہ تھے. یعنی عالم صفوں میں پیچھے چلے گئے, خوشامد پرست صفوں میں آگے آ گئے. تو یقیناً یہ بھی اسلام یا جو اصل قانون تھا اس کے منافی تھا. تیسری چیز, اظہار رائے کی آزادی. آپ امیجن کر سکتے ہیں اظہار کے رائے کی آزادی سے کہ جس شخص نے اظہار رائے کیا اور اگر وہ بادشاہ وقت کے خلاف تھا تو اس کو سزائے موت دی جاتی تھی, مگر اگر وہ خوش آمد پرست تھا تو اس کو بالکل اگلی قطار میں بٹھایا جاتا تھا. کہتے ہیں اس دستور کا تیسرا اصول یہ تھا کہ لوگوں کو اظہار رائے کی پوری آزادی ہو, امر بالمعروف اور نہی عن المنکر. مگر جو شخص آپ کی غلطی کی پردہ کشائی کرتا تھا اس کی سزا محمد مالک کی مانند کوڑے تک اس کو پڑے. اسلامی معاشرے اور ریاست کے صحیح راستے پر چلنے کا انحصار اس بات پر تھا کہ لوگوں کے ضمیر اور ان کی زبانیں آزاد ہوں, اور وہ ہر غلط کام پر بڑے سے بڑے آدمی کو بھی ٹوک سکے. یہ نہ ہو کہ جی بڑا سے بڑا آدمی ہے تو آپ اس کو کچھ کہہ نہیں سکتے. بڑے سے بڑے آدمی سے بھی غلطی ہو سکتی ہے, پیغمبروں سے غلطیاں ہو سکتی ہیں. کہتے ہیں کہ خلفائے راشدین فرض سمجھتے تھے کہ مجلس شورا کے ممبر ہی نہیں, قوم کے ہر شخص کو بولنے, ٹوکنے اور خود خلیفہ سے باز پرس کرنے کی مکمل آزادی ہو. ایک دستوری حق تھا جس کا احترام کرنا وہ اپنا فرض سمجھتے تھے, اسے بھلائی کے لیے استعمال کرنا, اور مسلمان پر خدا اور آپ صلی اللہ علیہ وآلہ وسلم کا عائد کردہ ایک فریضہ تھا جس کی ادائیگی کے لیے معاشرے اور ریاست کی فضا کو ہر وقت سازگار رکھنا ان کی نگاہ میں ایک فرض کی جگہ پہ تھا. لیکن بادشاہی دور کے آغاز کے ہوتے ہی ضمیروں پر زنگ لگ گیا, لوہے کے تالے پڑ گئے, ان تالوں میں بھی زنگ لگ گیا, اور لوگوں کے منہ بند کر دیے گئے, کہیں ظلم سے اور کہیں پیسے سے اور کہیں لفافے سے. اب قاعدہ یہ ہو گیا کہ زبان کھولو تو تعریف کرو, جی آپ تو خدا کے بعد زمین کے اوپر سب سے بہترین ہیں. اگر آپ تعریف نہیں کر سکتے تو ٹیپ لگاؤ اور چپ کر جاؤ. اگر تمہارا ضمیر ایسا زور آور ہے کہ حق گوئی سے تم باز نہیں رہ سکتے تو پھر کیا سزا ہے, مار دیے جاؤ گے یا قتل کر دیے جاؤ گے. یہ پالیسی رفتہ رفتہ مسلمانوں کی ہمت کو پست کرنے لگی اور ان کو مصلحت کی طرف راغب کر دیا. یعنی جس چیز میں فائدہ ہے اسی کی بات کرو ورنہ خاموشی رہو. خطرہ مول لے کر سچی بات کہنے والے ان کے اندر کم از کم ہوتے چلے گئے. خوشامد اور چاپلوسی کی قیمت مارکیٹ میں چڑھتی رہی, اور حق پرستی راست بازی کی قیمت دنیا میں گرتی چلی گئی. حال یہ ہو گیا کہ شاہی خاندان کی حکومت برقرار رکھنے کے لیے ان کے دلوں میں کوئی جذبہ باقی نہ رہا. ایک اور اصول اگر ہم سلطنت کا ذکر کرتے ہیں, چوتھا اصول تیسرے اصول کے ساتھ لازمی تعلق رکھتا تھا, اور یہ تھا کہ خلیفہ اور اس کی حکومت خدا اور خلق دونوں کے سامنے جواب دہ ہے. آف کورس اللہ سے تو ہر انسان جواب دہ ہے, مگر اگر آپ خلیفہ وقت ہیں, آپ کے پاس پوزیشن ہے, تو جن لوگوں کے اوپر آپ کو حق دیا ہوا ہے وہ آپ کو سوال کر سکتے ہیں, وہ آپ سے پوچھ سکتے ہیں, وہ آپ کو جواب دہ ٹھہرا سکتے ہیں. اس کے شدید احساس سے خلفائے راشدین پر دن رات کا چین اور رات کا آرام حرام ہو گیا تھا. وہ ہر روز پانچ مرتبہ نماز کی جماعت میں اپنے عوام کا سامنا کرتے, جمعے کی نماز میں کچہریاں لگاتے. رہی خلق خدا کے سامنے جواب دہی تو کوئی مائی کا لال تھا جو ان سے جواب طلب کر سکتا. اب یہ جو خلفائے راشدین کا نظام جب وہ بادشاہت میں چینج ہونے لگا, جو بنو امیہ نے کیا تھا, یعنی امیر معاویہ, اور امیر معاویہ نے اپنا اپنی موجودگی میں اپنا تخت و تاج اپنے بیٹے کے سپرد کر دیا, اور جس نے بیعت کی جس نے نہیں کی اسے زبردستی بیعت لینے کی کوشش کی گئی. تو یہ وہی جو اس وقت پاکستان میں ہے, جو اس وقت سعودی عربیہ میں ہے کہ باپ باپ کے بعد بیٹا اور بیٹے کے بعد اس کا بیٹا. وہ کہتے ہیں کہ یہ لوگ وہ بنتے چلے جا رہے تھے جو اپنی قوم کے فاتح تھے. مفتوحوں کے سامنے کون فاتح جواب دے ہوا کرتا ہے, وہ طاقت سے برسر اقتدار آئے تھے. ان کا نعرہ تھا کہ جس کی طاقت ہو وہ ہم سے اقتدار چھین کے دکھائے. عوام کا سامنا کرنے کے لیے وہ تیار نہیں تھے. ایک اور خاص خوبی جو تھی وہ جو اسلامک دور میں تھی, جو آپ صلی اللہ علیہ وآلہ وسلم نے انٹروڈیوس کی تھی, اب جب بادشاہی نظام آنے لگا تو اس خوبی کا بھی آج خاتمہ ہے اس کا. وہ تھی بیت المال ایک امانت سمجھا جاتا تھا. بیت المال سے باقاعدہ ایک شرط تھی کہ بیت المال سے وہ شخص پیسہ لے سکتا ہے جو اپنے آپ کو اس اہل سمجھتا ہے. آج آپ دیکھیں بیت المال کا کتنا ناجائز فائدہ لیا جاتا ہے, اور پھر ہم جھوٹ کتنا بولنا شروع ہو گئے ہیں. پانچواں اصول جو اسلامی دستور کا تھا, بیت المال خدا کا مال اور مسلمانوں کی امانت, اور امانت میں خیانت کرنا آپ کو معلوم ہے اس کا کتنا گناہ ہے. یعنی جس میں کوئی چیز حق کی راہ کے سوا کسی دوسرے کی راہ میں نہ آنا چاہیے نہ جانا چاہیے, کوئی چیز حق کے سوا کسی دوسری راہ میں نہ جائے. خلیفہ صرف اتنا مال بیت المال سے استعمال کر سکتا ہے جتنی اس کو اجازت ہے, ٹھیک. مگر یعنی اگر کوئی اپنی کپڑے کا بھی ایک خاص ماپ ہوا کرتا تھا, اور اگر کوئی اس سے زیادہ کپڑا استعمال کر لیتا تھا تو اس سے باقاعدہ سوال کیا جاتا تھا کہ آپ یہ زائد کپڑا کہاں سے لے کے آئے. مگر جب خلافت جو تھی وہ بادشاہی نظام میں بدل گئی تو خزانہ خدا اور مسلمانوں کا نہیں بلکہ جو قوم کا خزانہ تھا وہ بادشاہ کا خزانہ ہو گیا. ہر جائز اور ناجائز راستے سے دولت آتی, اور ہر جائز اور ناجائز راستے سے اس دولت کو خرچ کیا جاتا. ایک اور اسلامی جو قانون ہے جو کہ بادشاہت میں اس کی لگاوٹ نہیں ہے یا اس کا استعمال نہیں کیا جاتا, چھٹا اصول اس دستور کا, کہ ملک میں قانون یعنی خدا اور رسول کے قانون کی حکومت ہونا چاہیے. کسی کو قانون سے بالا تر نہیں ہونا, کسی کو قانون کی حدود سے باہر جا کر کام کرنے کا حق نہ دیا جائے. ایک عام سے لے کر سربراہ مملکت سب کے لیے ایک ہی قانون ہونا چاہیے, اور سب پر بلاغ طریقے سے اس قانون کو اسلامی قانون کو نفاذ ہونا چاہیے, خواہ وہ غریب ہے خواہ وہ امیر ہے, خواہ وہ عام ہے اور خواہ وہ خاص انسان ہے. عدالتوں کو انصاف کرنے کے لیے ہر دباؤ سے آزاد ہونا ہوگا. خلفائے راشدین نے اس اصول کی پیروی کا بھی بہترین نمونہ پیش کیا. اب صاحب قانون کی حد سے نکل کر کسی کو کوئی نفع یا نقصان نہیں پہنچا سکتا تھا, نہ ان کی ناراضگی کسی کو قانون کے خلاف کوئی نقصان پہنچا سکی. ان کی اپنے حق پر بھی دسترازی کرتا تو وہ ایک عام آدمی کی طرح عدالت کا دروازہ کھٹکھٹاتے تھے, اور کسی کو ان کے خلاف شکایت ہوتی تو وہ استغاثہ کر کے انہیں عدالت تک کھینچ کھلا سکتے تھے. اسی طرح انہوں نے اپنی حکومتوں گورنروں سپہ سالاروں کی بھی قانون کی گرفت میں رکھا تھا. کسی کی مجال نہ تھی کہ عدالت کے کام میں کسی قاضی پر اثر انداز ہو سکتے. اور آج آپ دیکھیے گا یہ بھی جب امیر معاویہ وہی بادشاہت کا نظام شروع ہوتا ہے تو فیصلوں کو تبدیل کرنے کے لیے پریشر کے ٹیکٹکس کو استعمال کیا جانے لگا. عدالتوں کو علماء کو اپنے ذاتی مقاصد کے لیے بلوایا جانے لگا. خلافت سے بادشاہی کی طرف انتقال واقع ہوتے اس قاعدے کی جو اسلامک قوانین تھے ان کی چیتھڑے اڑنا شروع ہو گئے. اب بادشاہ اور شہزادے عمرہ حکام سپہ سلار ہی نہیں شاہی محلات کے منہ چڑے لونڈی غلام تک قانون سے بالا تر ہو گئے. اگر آپ کا واقف ہے نا چیف آف آرمی سٹاف یا پرائم منسٹر آف اینی کنٹری تو آپ پورے کے پورے قانون کو جوتے کی نوک کے ساتھ اڑا سکتے ہیں. بہرحال حقوق اور مراتب کے لحاظ سے کامل, مسلمانوں کے حقوق اور مراتب کے لحاظ سے کامل مساوات اسلامی دستور کا ساتواں اصول, جس سے ابتدائی اسلامی ریاست میں پوری قوت کے ساتھ قائم کیا گیا تھا. مسلمانوں کے درمیان نسل وطن زبان کا کوئی امتیاز نہ تھا. خدا اور رسول کے ماننے والے سب کے حقوق یکساں تھے, سب کی حیثیت برابر تھی, ایک کو دوسرے پر ترجیح نہ تھی. اگر تھی تو سیرت, اخلاق, اہلیت, صلاحیت اور خدمات کے لحاظ سے تھی. لیکن خلافت کی جگہ جب بادشاہی نظام آیا تو عصبیت کے شیاطین ہر گوشے سے سر اٹھانے لگے. شاہی خاندان اور ان کے حامی, ان کا بول بالا ہونا شروع ہو گیا. ان کے قبیلوں کو دوسرے قبیلوں پر ترجیح حقوق ملے. عربی اجمی کے تعصبات جاگ اٹھے. خود عربوں میں قبیلے اور قبیلے کے درمیان کشمکش پیدا ہونے لگی. یہ وہ 7-8 تغیرات تھے جو اسلام نے انٹروڈیوس کیے تھے اور بادشاہت میں آ کے جہاں پر پرابلمز کریٹ ہونے لگی. تو یہ وہ تغیرات تھے جنہوں نے اسلامی خلافت کو خاندانی بادشاہت میں تبدیل کرنے سے یہ پیدا ہوئے. کوئی شخص اس تاریخی حقیقت سے انکار نہیں کر سکتا کہ یزید کی ولی عہد ان تغیرات کا نقطۂ آغاز تھے. امیر معاویہ نے ان کو جب نامزد کیا تو ان کے نامزد ہونے سے یہ تمام کے تمام قوانین پامال ہوئے تھے. کتنا بڑا واقعہ, آپ سوچیے کتنی عمر سے آج تک یہ قائم ہے کہ اللہ کے سسٹم کے بیچ میں بادشاہت کا نظام آ گیا کہ بجائے اس کے کہ آپ کو آپ کی رعایا اپوائنٹ کرے, یو آر ناٹ سپوز ٹو اوور رول عدلیہ, آپ اپنی زبردستی کسی چیز کے اوپر مسلط نہیں کر سکتے اپنی مرضی کو. مگر امیر معاویہ کے بعد جب یزید آ جاتے ہیں تو یہ وہی خلافت اسلامی جو تھی وہ بادشاہ شانہ تصور پیدا ہو گیا تھا. اس وقت یہ خرابیاں اگرچہ بہت زیادہ سامنے نہیں آئی تھیں, مگر ہر صاحب بصیرت آدمی جان سکتا تھا کہ اس کے نتائج ابھی تو جسٹ اے بگننگ, ایٹ دا اینڈ آف دا ڈے آپ دیکھ لیجئے گا آج 1500 سال کے بعد کیا صورتحال میرے اور آپ کے سامنے آئی. ان اصلاحات پر پانی پھر جانے والا ہے اور جو اسلام نے سیاست اور ریاست کے نظام میں کی ہیں, اس لیے امام حسین اس پر صبر نہ کر پائے اور انہوں نے فیصلہ کیا جو بدتر سے بدتر نتائج بھی ہوں مگر وہ اس نظام کے خلاف اٹھ کے کھڑے ہوں گے. انہوں نے ایک انقلاب کو روکنے کی کوشش کی. امام نے اس عظیم خطرے میں کود کر اور مردانہ وار بنا نتائج کی پرواہ کیے ہوئے آپ نے اپنا پاؤں رکھ دیا. وہ بیش قیمت سرمایہ جسے بچانے کے لیے ایک مومن اپنا سر بھی دے دے اور اپنے بال بچوں کو بھی کٹوا دے, کوئی مہنگا سودا نہیں, ان کا نام تا قیامت امر رہے گا. دین اور ملت کے لیے وہ آفت عظما ہے جسے روکنے کے لیے ایک مومن کو اگر اپنا سب کچھ قربان کر دینا پڑے تو اس سے بھی دریغ نہیں کرتا. اور یہ تھی قربانی حسین رضی اللہ تعالیٰ عنہ. یہ تحریر جو میں نے آپ کے ساتھ شیئر کی, مجھے بہت, میری اپنی یادداشتوں میں یہ شامل ہے. سید مولانا مودودی صاحب, ابو العلا مودودی صاحب کی تحریر ہے, جیسا میں آپ کے ساتھ پہلے شیئر کر سکی ہوں کہ یہ تقریر لاہور میں انہوں نے کی تھی, شیعہ سنی ایک مشترکہ نشست میں یہ تحریر تھی. اور پھر اس کے بعد اس تحریر کو منوان چھاپا بھی گیا تھا جولائی 1960 میں, ترجمہ القرآن لاہور کی اشاعت میں اس کو چھایا گیا تھا اور میں نے آپ کے ساتھ شیئر کی. اگر کوئی چیز میرے سے غلطی ہوئی تو میں آپ کے لیے معافی کی خواستگار ہوں. چند سپانسرز, ویلکم بیک.
Spirit became menswear. Three elements that represent the brand, fit, quality and value. Only South Asian owned men's custom sweating and shirting company in Canada. Fully vertical operation, direct from factory to customer. Quality compared to Harry Rosen, Burberry and Hugo Boss. 100% Italian wool suit starting from $2.99. 100% Egyptian cotton shirt starting from $29.99. Chinos, Mariano, wool sweaters, denim jeans, corduroy shirts, trousers and more. Visit today, 1535 Merseyside Drive, Unit 19. 20 Mississauga. Call 905-670-3388.
ٹیلی ٹائم الیکٹرانکس ایل ای ڈیز اور ہوم اپلائنسز کی ہاٹسٹ اور برانڈیڈ رینج کے ساتھ 0% فائنانس, गारंटी ऑन लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA. तो इंतजार कैसा, अभी विजिट करें टेली टाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड. मजीद तफसीलात के लिए कॉल करें 9054551666. टेली टाइम इलेक्ट्रॉनिक्स.
Mesmerize Optical, sunglasses, eyeglasses and contact lenses.
Doctor on site, get your eyesight checked. Mesmerize Optical.
Markham and Shepherd, 1789 Markham Road, 416-335-0786.
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ. हैरी सॉन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आता है इनके. आपको फाइनेंसिंग का बंदोबस्त भी हो जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे. हैरी सॉन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं. बस आप कॉल कर लीजिए और पैसे का अरेंज हो जाएगा. $228 से $1000 महीना कैसे बचा सकते हैं? कॉल हैरी सॉन Now 647-228-1000 Harry Sond of Majestic Mortgages.
क्या बात है बेटे, बढ़िया बाजार नजर आ रही है.
अबू जान खुदा का वास्ते, इस गाड़ी से तो बेहतर एक गधा गाड़ी खरीदे, हर मोड़ पे रुक जाती है.
ओ बच्चे परेशान क्यों होती हो, लाओ गाड़ी की चाबी दो, अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर. गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे.
मेरी सहेली ने भी कहा था
वहाँ पर कूलिंग सिस्टम, इंजन ट्यूनअप, चार व्हील कंप्यूटर बैलेंस, ब्रेक्स, नए और पुराने टायर, साफ आयल फिल्टर, मुफ्त में चेंज, स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं. बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी. 21 मेलविक ड्राइव इटोबिको, टेलीफोन 416-747-6800.
इससे पहले कि आप अपने वो जो एथलीट के बारे में,
मैंने तो गुड न्यूज शेयर करनी है.
मैंने भी एक गुड न्यूज शेयर करनी है. वो गुड न्यूज ये है कि टोरंटो पुलिस ने कल रात को 4:30 बजे एक शख्स को यंग और लॉरेंस के इलाके में गिरफ्तार कर लिया.
नाम क्या है उसका?
नाम को छोड़ो पड़े
है ना, नाम ही तो ज्यादा इंपॉर्टेंट.
नहीं नाम तो पुलिस ने अभी नाम नहीं दिया उसका है ना.
और उसने
पुलिस को नहीं 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 पुलिस को कॉल आई कि वहां पर ब्रेक एंड एंटर हो रहा है.
पुलिस पहुंच गई
यंग एंड लॉरेंस पे. पुलिस पहुंच गई साहब, एक शख्स को वहां पर उन्होंने गिरफ्तार कर लिया. गिरफ्तार करके उसको हथकड़ी लगा दी. जब हथकड़ी लगाई तो उसके बाद जनाब अली वो किसी तरह पुलिस से मुकाबला करके भाग गया वहां से,
हथकड़ी समेत के बगैर.
हथकड़ी समेत एक तरफ एक हाथ में उसकी हथकड़ी लगी हुई थी और भाग गया वहां से. और भाग के जनाब वो भी बड़ा शेर था. एक तो पुलिस वाले से लड़ गया वो, और दूसरा अब वो जो है वो जो पुलिस की जो SUV खड़ी थी
उसको चोरी करके ले गया,
उसके लेके भाग गया उसको. मगर उसको पता नहीं था कि इसके पीछे K9 के दो कुत्ते हैं. दो कुत्ते उस गाड़ी में थे उस वक्त जब वो गाड़ी लेके भागा है. तो उसने एक गाड़ी को मारा, दूसरी गाड़ी को मारा, तीसरी गाड़ी को मारा. और फिर
लोग सोचते होंगे ये पुलिस वाला हाई होके जा रहा है.
हाँ, और फिर जनाब अली वो जो है वो आज एक मॉल है ना उस कील और लॉरेंस पे जहां पर मेट्रो का मॉल है.
हाँ.
वहां पर जाके उस फादर एक खंभे को मारा उसने, और पुलिस पहुंच गई. उसके पीछे ही थे पुलिस वाले, और फादर उसको अरेस्ट कर लिया. तो अब मैं कहता हूँ कितना चीटा आदमी है तू, पुलिस को मार के पुलिस की गाड़ी लेके तू भागा है. कहां तक, कितनी दूर जाएगा है ना, और दो कुत्ते पीछे.
होता ही है माजी भाई. अभी इसमें यहाँ पे ब्रेन नहीं काम किया. इसको कहते हैं उसका ब्रेन एनालाइज कर रहा था, मगर दीज आर नोन एज रिफ्लेक्स एक्शंस. दिमाग से वो कर रहा था फैसला, मगर शॉर्ट टर्म फैसले करता चला जा रहा था. शॉर्ट टर्म फैसले, ये जब इंसान टेंशन में होता है ना, मिसाल के तौर पर आपके पीछे आग लग गई है, तो हमारे किडनीज के ऊपर ना एड्रेनल ग्लैंड्स हैं, वो हमारी ब्लड में सिक्रीट करते हैं एड्रेनलिन. ह्यूमन बॉडी इज जस्ट केमिकल्स. तो वो एड्रेनलिन जब आपकी बॉडी में, इट्स अ हार्मोन, जब वो हमारी बॉडी में आता है तो आप 100 फुट ऊंची छत दीवार से भी छलांग लगा देते हैं. यू डोंट डू इट पर्पसली. दिस इज दैट हाईनेस ऑफ द एड्रेनलिन व्हिच मेक यू जंप फ्रॉम दैट प्लेस. اکثر لوگ کہتے ہیں پتا مجھے اس سے بڑا عشق ہو گیا جب میں اس کو دیکھتا ہوں تو میرا دل زور زور سے دھڑکنے لگ جاتا ہے. وہ دل پتا کیوں دھڑکنے لگتا ہے کہ آپ کا ایڈرینالین گلینڈ جو ہے نا وہ ایڈرینالین چھوڑ دیتا ہے, جیسے گال لال ہو جاتے ہیں, کان لال ہو جاتے ہیں. تو مجھے لگتا ہے جیسے جو ہماری باڈی ہے نا اٹس آل کھیل آف دیز ہارمونز, دیر از نتھنگ لائک لو اور سم تھنگ.
لب لباب کیا ہے اس اسٹوری, میری اسٹوری اور آرفا جی کی اسٹوری کا لب لباب بتاؤ میں کیا ہے.
لب لباب یہ لب لباب یہ چوری کی, چوری کرنے کے بعد ضرورت تھی جس کی بنا پہ آپ جو بھی پولیس کو کال کس نے کیا تھا, وہ کون سا مخبر تھا؟ آرفا اور ماجد جمال کے درمیان آرفا کوئی کام کر رہی ہوگی, ماجد جمال نے پیچھے جا کے میری کمر میں چھرا گھونپا تھا.
مجھے ٹائم نہیں مل رہا, میں تو گھومنے کے لیے تیار ہوں. مگر لب لباب کیا ہے؟ لب لباب یہ ہے کہ کبھی بھی کسی ٹیچر کو آپ کوئی نیوز نہ سنائے.
لب لباب سائنٹیفکلی
لے کے اس کو پورے, اتنی اچھی اسٹوری تھی.
199 دن چور کے ایک دن ساد کا آتا ضرور ہے. آپ 99 دن حکومت کر لیں گے نا چوروں کے طریقے سے تو انشاءاللہ ایک دن محاسبہ آئے گا ضرور آپ کا. کسی بیوقوف نے مجھے کہا کہ آپ پی ٹی آئی کی ہیں, میں نے کہا میرا دل کرتا ہے تم کو ویسے ہی میں گولی مار دوں. پی ٹی آئی آئی ڈونٹ لائک دیم. پاکستان انٹرنیشنل ایئر لائن کو ڈبونے والا ہی سرور تھا, وہ سارے کے سارے جو ارد گرد منسٹر تھے وہ اس سے پچھلے حکومتوں میں پاکستان کا بھٹا گول کر کے آئے تھے, مگر وہ بیچارے کا بھی ہاتھ شروع میں مروڑ دیا گیا تھا عمران خان کا کہ اس کو پوری سیٹیں ہی نہیں دی گئی تھیں. اور وہ سٹوپڈ گیک عمران خان, اس کو چاہیے تھا اپوزیشن میں بیٹھ جاتا.
تو سب
رحم کرے اس میں.
تو سب وہ ہوا یہ کہ اس آدمی کو پولیس نے گرفتار کر لیا ہے اور اب اس کے ہاتھ پہ ہتھکڑی تھی تو دوسری ہتھکڑی پلانے کے لیے تو کوئی ضرورت نہیں تھی, تو اس کے ہاتھ میں آلریڈی ہتھکڑی لگی ہوئی تھی. تو وہ ایسا نہ ہو کہ اس کے دونوں ہاتھوں میں ہتھکڑیاں لگی ہوئی تھی اور وہ اس گاڑی چلا رہا تھا.
ایک اور اس کے اوپر کرائم ہو جانا ہے کہ تم نے اپنے ہتھکڑی والے ہاتھ سے گاڑی کیسے چلائی.
اور
میں آپ کو تو بتاؤں جتنے اس نے ٹکرے ماری ہیں نا, آئی گارنٹی اس کے دونوں ہاتھوں میں ہتھکڑی.
اور اس کے بعد یہ ہوگا کہ بھائی تم نے پولیس والے سے جھگڑا کیا ہے.
اچھا نو
ریزسٹنگ ان اریسٹ.
نو 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 نو, میں اگر یہاں پہ انچارج ہوں تو میں پولیس والے کو بھی چارج کروں گی کہ تم نے اپنی گاڑی کو سٹارٹ کیوں رکھا ہوا تھا. آپ کو پتا ہے, آپ کو پتا ہے کہ آپ کھڑی گاڑی کو سٹارٹ کر کے نہیں چھوڑ سکتے.
ہو سکتا ہے سٹارٹ نہیں کی ہو سکتا ہے وہ پولیس والے اتنی جلدی میں ہوتے ہیں جب جا کے انہوں نے سسپیکٹ کو دیکھا ہے تو وہیں گیئر میں ڈالی اور بھاگ کے جا کے.
جیسے ہر بندہ اس وقت, میں نے آپ سے کہا اگر آپ کو نوکری نہیں ہے نا تو آپ کاؤنسل کے الیکشن کے لیے, میئر کی سیٹ کے لیے آئیں, آپ کاؤنسلر کی پوزیشن کے لیے آئیں, اسی طرح سے آپ بس
سارے کاؤنسلرز اور سارے میئرز پلیز میں آپ کے ساتھ ہوں, پرواہ نہ کریں آپ.
لیفٹیننٹ جنرل فیض حمید کو کمانڈر بہاول اپت تعینات کرتے. میں نے کہا مجھے تو وہ, میں لے کے آؤں گی اس امبیسڈر کو, مجھے اس پہ ترس آتا ہے. اس نے کہا کہ فوج بہترین ادارہ ہے, ملک کا بہترین ادارہ ہے, مگر پولیٹیشین کی انٹروینشن سے دس فوج ول بیکم جسٹ لائک اے پولیس. موٹے موٹے پیٹ ہوں گے اتنے بڑے بڑے, اور آپ ڈی آئی جی کی طرح کام کرنا شروع کریں گے. لیفٹیننٹ جنرل فیض حمید کو کور کمانڈر بھاول,
جس نے بھی کہا ہے آپ کو یہ بات جس نے بھی کہی ہے, دے ڈونٹ نو اینی تھنگ اباؤٹ فوج اینڈ فوج وڈ نیور بی لائک دیٹ, وڈ نیور بی لائک دیٹ.
اوکے, تو آئی ایس پی آر کے مطابق کور کمانڈر پشاور لیفٹیننٹ جنرل فیض حمید کو کور کمانڈر بہاول پور بھیج دیا گیا کیونکہ وہ وہاں تھے نا بیچارہ, وہ بھی پتہ نہیں فیور اس کی کرتا ہوگا کہ نہیں کرتا ہوگا. اینی ویز آئیے جی, میں گڈ نیوز کی طرف لے کے چلتی ہوں. مٹی پاؤ ٹھیک ہے. پاکستان کے بارے میں یہ کہنا چاہتی ہوں, ذرا نم ہو تو یہ مٹی بڑی ذرا خیز ہے ساکی. ایک دن میں نے ماجد بھائی سے بات کری تھی کامن ویلتھ کی گیمز میں, پاکستان کہتے پاکستان کی کوئی پوزیشن نہیں ہے, کوئی میڈل نہیں جیت رہا. میں نے کہا اچھا یہ کوئی بات ہے پانچ دن پرانی, آئیے سنیے. ارشد ندیم یو ٹیک دا پرائڈ, ٹیک دا پرائڈ. کامن ویلتھ گیمز میں جیولن تھرو ایونٹ میں ریکارڈ تھرو کر کے طلائی تمغہ جیتا. آپ کو بتائیں جب یہ تمغہ پھینک رہا تھا, لک ایٹ ہز بازو, اس کی کوہنی انجرڈ تھی, اس کی بازو انجرڈ تھی. پہلی دفعہ اس نے یہ جیولن پھینکا تو ایک اور ملک کے بندے نے اس کو بیٹ کر دیا. سیکنڈ ٹائم جب اس نے جیولن پھینکا तो इसकी थ्रो गलत चली गई। तीसरी दफा जब ये फेंकने आता है तो कॉमनवेल्थ गेम्स कहते हैं जेवलन इतना ऊंचा था कि इट वॉज नॉट कमिंग बैक। वो जो कॉमेंट्री कर रहा था उसने कहा वाओ इट इज नॉट कमिंग
बहुत 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 मुबारक हो इस बच्चे को जिसने ये किया है। मैं जिस बात पे आपसे ये कह रहा था, कनाडा की आबादी क्या है, कराची की आबादी की तरह है ऑलमोस्ट। हमारे 22 करोड़ लोग हैं और पूरे साल प्रैक्टिस एंड ये सब कुछ कर सकते हैं, हर चीज अवेलेबल हो सकती है उनको, हो सकती है। कनाडा हैज वॉन 92 मेडल्स
Because
Pakistan,
people
why
from
Pakistan?
The Canada, they are provided the best exactly. of the best facilities, doctors, coaches.
Exactly.
ये बच्चा जब throw कर रहा था ना, इसके पीछे जितने लोग बैठे थे, coaches बैठे हुए थे, players बैठे हुए थे, इसका तो coach भी stadium में मौजूद नहीं था, इतनी responsible कौम है।
मैं तो यही तो इस बात पे रो रहा था, ये बात मैं कह रहा था पाकिस्तान के एथलीट्स को थोड़ी कह रहा हूँ मैं तो ये उन लोगों से कह रहा हूँ। मैं अपनी तस्वीर लगाता हूँ अभी यहाँ पर, कराची यूनिवर्सिटी सिंध यूनिवर्सिटीज के सारे रिकॉर्ड तोड़ दिए। मैं यहां पर 770 बैठा हूं, मैं तो मुझे तो वहां पर पाकिस्तान को रिप्रेजेंट करके उस वक्त बड़े गोल्ड मेडल्स लेने चाहिए थे, जाया एक आदमी। तो ये जो है वो सारी चीजें जो हैं हमें वो देखनी चाहिए कि पाकिस्तान में ये चीज प्रोवाइडेड क्यों है, क्यों बच्चा एक 7 साल या 8 साल का बच्चा है,
मोहम्मद
इन पॉलिटिक्स, 6, 7, 8 साल का बच्चा जो है पॉलिटिक्स में, उसको पूरे पॉलिटिशियंस का पता है, उसको स्पोर्ट्स का कुछ नहीं पता, दैट इज एब्सोल्युटली रॉन्ग।
अब ये लड़का राशिद के बारे में मैंने आपसे जिक्र किया, सेम मैं आपके साथ जिक्र करती हूँ, मोहम्मद करीम ये 1952 में पैदा हुआ था। आपको याद होगा विंटर ओलंपिक्स में इन्होंने शिरकत की थी, स्कर्दू से इनका ताल्लुक है। अब स्कर्दू में बहुत बर्फ पड़ती है और स्कर्दू में स्कीइंग कहाँ करता होता था, दरख्तों की लकड़ियां अपने पैरों के नीचे पट्टियों से बांध के स्कीइंग करता था। अब अभी भी पाकिस्तान में एक गई है, मैं आपको बल्कि वो जरूर खबर सुनाने लगी हूँ उनके, मतलब दे आर ऑल रिस्पेक्टफुल फॉर, आई रिस्पेक्ट ऑल ऑफ देम। शैला रजा साहिबा हमारे स्टूडियो में तशरीफ भी लाई थी, शैला रजा साहिबा आई रिस्पेक्ट हर, बट अनफॉर्चुनेटली पॉलिटिकल, शैला रजा को जनाब अब इन्होंने भेज दिया वो एक टीम की नुमाइंदगी करने के लिए, इन्होंने उसको भेज दिया शैला रजा को। मैं भी आपके साथ वो न्यूज भी शेयर किए देती हूँ,
नहीं
ठीक है, शैला रजा को ये देखिए, शैला रजा थाईलैंड जाने वाली खवातीन की हॉकी टीम, खुदा की कसम धेला अलिफ बे नहीं आती इनको हॉकी की टीम,
शर्म आनी चाहिए हमारे,
शर्म आनी चाहिए मगर हमारे द पीपल्स पार्टी,
हमारे चाहे किसी पार्टी के भी हो जो भी,
ठीक है, शैला रजा साहब शी डजंट नो, अलिफ का नाम कोको नहीं पता इनको हॉकी के बारे में, मगर शी वॉज अपॉइंटेड एज टीम की मैनेजर इनको मुकर्रर किया गया, मगर ये तकरारी किस बुनियाद पर हुई किसी के पास है इसका जवाब नहीं। अरशद नदीम वो कहते हैं जेवलन थ्रो के मुकाबले में 19.18 मीटर दूर जेवलन थ्रो करके न सिर्फ इन्होंने गोल्ड मेडल जीता बल्कि कॉमनवेल्थ गेम्स मुकाबलों का नया रिकॉर्ड कायम किया। और जब ये रिकॉर्ड कायम हो रहा था तो इस शख्स के पीछे इसका कोच भी नहीं बैठा हुआ था। पहली दफा गिराता है तो इसके इसको बीट कर जाता है और कौन सा वो कहते हैं हुई यकीन हो चुका था गोल्ड मेडल उन्हीं का है। अरशद नदीम कह रहे हैं उन्हें अपनी कोहनी की तकलीफ का अंदाजा था कि 4-5 थ्रो के बाद वो बहुत ज्यादा परेशान करेगी, उन्होंने पहली 3 थ्रोस को फोकस करके रखा जो बहुत अच्छी होना चाहिए। और इन्होंने जो पहली थ्रो की इसको एक प्लेयर और थे उन्होंने बीट कर दिया था, सेकंड थ्रो इनकी अच्छी नहीं थी, थर्ड थ्रो जो थी उसमें इन्होंने बीट किया,
जान लगा दी।
और मजे की बात जो दुख की बात यह है कि जो मैनेजर था वो इस बंदे को अप्रिशिएट करने के लिए वहां मौजूद भी नहीं,
कोच।
अब तो खैर अभी भी देखें इलाज होता है इसका कि नहीं। आइए साहब टॉप ऑफ द आवर के बाद एक मुलाकात, मुहर्रमुल हराम के हवाले से ये मुलाकात है, ये मुलाकात मेरी वाकया करबला फलसफा और हकीकत, हम होंगे और हमारे साथ होंगे जनाब आफताब रिजवी साहब।
तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहेंगे।
SNS Lawyers को इन्हां सारे सवालां दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही SNS Lawyers नूं कॉल करो 416-655-2000।
कैनेडियन स्पोर्ट्स रिक्रिएशन मार्केटिंग दी तरफो पेशे खिदमत है फंटास्टिक फैमिली फन फेस्टिवल। एक बारी फिर आ रहा है ताडे अपने शहर ब्रैम्पटन च, ते नाल ले आ रहा है तरह तरह दे चटखारेदार खाने, बच्चियां दे खेल, झूले, मुकाबले, लाइव शोज, ओपन एयर बाजार ते क्रिकेट दे शदाइयां वास्ते अजीम शान क्रिकेट टूर्नामेंट। जबरदस्त तफरी ते दाखला बिल्कुल मुफ्त 26, 27 ते 28 अगस्त नू CA Center Brampton H. مزید معلومات تے فری رجسٹریشن واسطے وزٹ کرو fantasticfest.com।